आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
डुबेको छु कुनैको मायामा, सोचेको कुरा भयो नि अहिले, खुसी नै खुसी हुने बुझहिले, ओ यसैले म गाउँछु नैको निम्ति, मरमाउँछु नैको निम्ति, म डुबेको छु उनैको मायामा। जीवन को ज्योति यीशु मा, जति येशूमा साचो बाचो देखाउन संसारमा येशूको अनुग्रह पाए हे मैले नसोचेको कुरा भयो हे अहिले खुशी नै खुशी हुने बुझही
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध अनि श्रृंखलाबद्ध मुक्तिको मार्ग कार्यक्रममा। श्रोता आशा गर्दछु तपाईँ सबै आनन्द कुशलै हुनुहुन्छ होला अनि परिवारहरू पनि आनन्द कुशलै हुनुहुन्छ होला र सबै कुरा ठिकठाक चलिरहेको होला। तपाईँहरूको लागि हामी सधैँ परमेश्वरमा विन्ती प्रार्थना गर्दछौं र तपाईँहरूले पठाउनु भएका प्रार्थनाका विषयहरू पनि हामी सधैँ नै हरेक बुधबार हामी सबै जम्मा भएर प्रार्थना गर्ने गर्दछौ अनि तपाईँहरूले पठाउनु भएका सुन्दर पत्रहरूको लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन भन्ने हामीलाई ठूलो आशा लागेको छ। तपाईँहरूका पत्रले हामीलाई सधैँ नै उत्साह दिँदछ र जसले गर्दा हामी निरन्तर यस सेविकाईलाई अगाडि बढाउन हौसला र जोश प्रदान हुन्छ प्राप्त हुँदछ। त मित्र अघिल्लो दिनमा हामीले परमेश्वरको वचन मती दुई अध्याय एकदेखि बाह्र पदबाट देखिरहेका थियौं, जहाँ हामीले देखेका थियौं कि पूर्वबाट ज्योतिषीहरू बालक येशूसँग भेट गर्न यरूसलेममा आए। तिनीहरू आकाशमा अनौठो ताराको अगुवाईमा नेतृत्वमा त्यहाँ आइपुगे। जब यी ज्योतिषीहरू यहुदीहरूका राजाको दर्शन गर्न आएका हौ भने यसले यरूसलेम शहरका मानिस र हेरोद राजाको मनलाई शान्ति भंग गरिदियो। यसले तिनीहरूको मनलाई व्याकुल तुल्याइदियो, किनकि विशेष गरेर हेरोद राजा अर्को राजा प्रकट भएको देख्न चाहँदैनथ्यो। तिनको प्रतिस्पर्धा गर्ने व्यक्ति उनी कति पनि चाहँदैनथे। यसले उसको हृदयलाई अति नै धेरै व्याकुल तुल्याएको थियो। त्यसकारण उनले जनताका शास्त्रीहरूलाई जम्मा गरेर ख्रीष्टको जन्म कहाँ हुने हो भनी सोधपूछ गरे र ती शास्त्रीहरूले शास्त्रको भविष्यवाणी अनुसार यहुदाको बेतलेममा उनको जन्म हुनेछ भन्ने र त्यसको बारेमा प्रश्न गरिदिए। तर तिनी स्वयं नै बेतलेममा जान चाहेनन् र ती ज्योतिषीहरूलाई यसो भनेर पठाए, जाओ र साना बालकको विषयमा खोजेर ठिकसित पत्ता लगाओ र जब भेटाउँछौ तब मलाई खबर गर र म पनि गएर तिनीहरूसँगै दर्शन गर्नेछु। वास्तवमा तिनी दर्शन गर्न त होइन तर उनलाई मार्ने थिए। अनि ज्योतिषीहरू ताराको अगुवाईमा अगाडि बढे र उहाँलाई भेटिकन धेरै खुशी र आनन्दित भए। उहाँलाई घोप्टो परेर दण्डवत गरे अनि आफ्नो उपहार सुन धूप मुरका पोका भेटी चढाए। दर्शन गरिसकेपछि तिनीहरू हेरोदलाई कुनै जानकारी नदिकनै अर्को बाटो भएर आफ्नो घरतिर लागे, किनकि सपनामा हेरोद कहाँ फर्किन जाऊ भन्ने ईश्वरवाणी तिनीहरूले सपनामा पाएका थिए, किनकि हेरोदको कोशिश र इच्छा राम्रो थिएन। आज हामी अगाडिका बाँकी पदहरू देख्नेछौ। युसुफ आफ्नो नवजात बालकलाई लिएर मिश्रमा झर्छन्। मती दुई अध्याय 13 पदमा यस प्रकार लेखिएको छ, तिनीहरू गएपछि अर्थात ज्योतिषीहरू गएपछि परमप्रभुका एउटा दूत सपनामा योसेफ कहाँ देखा परे र तिनले यसो भने, उठ साना बालक र उहाँकी आमालाई साथ लि, मिश्र देशमा भागिहाल र तिमीलाई मैले नभनेसम्म त्यहाँ बस, किनकि हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ। परमेश्वरको दूत युसुफ कहाँ सपनामा प्रकट हुनु भएर यो चेतावनी दिए कि चाँडो भन्दा चाँडो बेथलेमबाट यस बच्चालाई भगाऊ, किनभने हेरोद उसलाई मार्न प्रयत्न गर्दैछ। अनि 14 पदमा हामी पढ्छौ, अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्र देशमा राति नै गइहाले। हेर्नुहोस् त, युसुफले तुरुन्तै स्वर्गीय दूतको आज्ञालाई पालन गरेको। तिनले कति पनि बहस गरेनन् कि किन हेरोदले मेरो बच्चालाई मार्ने, उसले के गरेको छ र मैले र मरियमले उसको विरूद्धमा के गरेको छ र यस सानो बालकले उसको बिगारेको के छ र ताकि म मिश्रमा भागौं। अह, तिनले यस्तो कुनै बहस गरेनन्। तिनले तुरुन्तै स्वर्गीय दूतको आज्ञाको पालन गरे। अनि 15 पदमा हामी पढ्छौ, हेरोदको मृत्यु नहुन्जेल त्यही बस, अगम वक्ताद्वारा परमप्रभुले भन्नुभएको वचन यसरी पूरा भयो, मैले आफ्ना पुत्रलाई मिश्र देशबाट बोलाए। मित्र, यो चाहिँ होसे 11 अध्यायको 1 पदबाट उद्धृत गरिएको खण्ड हो। यो अति नै महान भविष्यवाणी हो, किनभने यससँग ऐतिहासिक आधार छ र युसुफले बालक यीशुलाई र उहाँको आमालाई लिएर मिश्रमा बस्नेछन् जबसम्म परमेश्वरले तिनलाई त्यहाँबाट बोलाउनुहुन्न। अनि 16 पदमा भनिएको छ, तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए र तिनी रिसले चूर भए, अनि ज्योतिषीहरूबाट थाहा भएको समय अनुसार बेथलेम र त्यस इलाका भित्रका 2 वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। अहिले म जुन कुरा भन्न गइरहेको छु यो आधी भाग चाहिँ अनुमान हो भने अर्को आधी भाग चाहिँ ठोस तथ्यको आधारमा छ। मैले पहिले उल्लेख गरिसकेको छु कि ज्योतिषीहरू त्यस समयमा आइपुगेनन् जब गोठालाहरू गोठको डोडमा जब येशु जन्मनु भएको थियो त्यस बेला आइपुगेथे। ज्योतिषीहरू केही पछिबाट मात्र आएथे र पद 11 अनुसार त्यस बेलासम्म युसुफ मरियम र येशु बालक अर्को घरमा सरिसकेका थिए। जब हेरोदले यी ज्योतिषीहरूसँग सुटुक्क एकान्तमा बोलाएर कुराकानी गर्दा तिनले उनीहरूसँग कुन समयमा तारा देखा पर्यो ठिकसँग सोधपूछ गरे। म अनुमान गर्छु ती ज्योतिषीहरूले भन्यो होला, यो करिब 1 साल पहिले देखा परेको थियो। यदि हामी यी ज्योतिषीहरू सुदूरपूर्वको देशबाट आएका हुन् भन्ने कुरामा हाम्रो सोचाइ सही भए यरूसलेममा आउन थुप्रै समय लाग्नेछ, किनभने तिनीहरूसँग त्यस बेला कुनै यातायात जस्तै हवाई जहाज, रेलगाड़ी, बस इत्यादि त्यस्ता साधनहरू थिएनन्। हुन सक्छ तिनीहरू यरूसलेममा आउन 1 वर्ष पनि लाग्न सक्छ, सायद त्यो भन्दा पनि धेरै। तर हेरोद यति धेरै व्याकुल भएर रिसाएकी किनभने ज्योतिषीहरूले तिनी कहाँ फर्किआएर बालकको बारेमा केही रिपोर्ट प्रतिवेदन दिएनन्, किनकि तिनीहरू अर्को बाटो भएर आफ्नो देशतिर लागेथे। भनिएको छ 16 पदमा, तब ज्योतिषीहरूले तिनलाई छकाएको कुरा हेरोदले थाहा पाए, तिनी रिसले चूर भए, अनि ज्योतिषीहरूबाट थाहा भएको समय अनुसार बेथलेम र त्यस इलाका भित्रका 2 वर्ष र त्यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। हेरोद वास्तवमा अति नै क्रूर पागल व्यक्ति थिए। अनि 17 पदमा हामी पढ्छौ, तब यर्मी अगमवक्ताले भनेको वचन पूरा भयो। 18 भनिएको छ, रामामा एउटा शब्द सुनियो, डाको छोडी छोडी रोएको र बिलापको ठूलो आवाज, राहेल आफ्ना बालकहरूको लागि रोइरहेकी, सान्त्वन तिनले इन्कार गरिन् किनकि तिनका बालकहरू अब रहेनन्। मित्र, ज्योतिषीहरूले तारा देखेको ठिक समय कहिले थियो भन्ने हेरोदले तिनीहरूले थाहा पाए, जुन हामी पद सातमा देख्छौ। त्यसकारण जब केही महिना बितिसकेको थियो त्यहाँ यरूसलेममा आइपुग्न टाढाको पूर्वको देशबाट, किनकि त्यस बेला कुनै यातायातको साधन हवाई जहाज रेल इत्यादि थिएन। त्यसकारण हेरोदले ती ज्योतिषीहरूलाई तारा उदय भएको समय सोधपूछ गर्दा 10-11 महिना या एक वर्ष पहिले देखेको कुरा बताए, किनकि त्यहाँ आइपुग्न थुप्रै समय लाग्दथ्यो। अनि अर्को कुरा, ती ज्योतिषीहरू उचित जानकारी लिएर फर्केका पनि थिएनन्। हुन सक्छ निकै महिना तिनले पर्खे होला, बाटो हेरेर बसे होला। आखिरमा ज्योतिषीहरू तिनी कहाँ नआएकोले गर्दा तिनको मनमा शान्ति भंग भयो, तिनी अति नै व्याकुल भए, बेचैनी भए, तिनलाई अझ असह्य वेदना भयो, तिनी विश्रामहीन भए। त्यस कारणले गर्दा आफ्नो ठिक उचित समयको अन्दाज अनुसार मसीलाई नाश पार्नको निम्ति 2 वर्ष भन्दा मुनिका सबै नर बच्चाहरूलाई मार्न आज्ञा दिए। तिनी कुनै पनि हालतले मसी येशूलाई नाश गर्न चाहन्थे। उनी कति पनि चाहँदैनथे कि उनको प्रतिस्पर्धा गर्न त्यो मसी येशू आएको। त्यसकारण कतै उम्केला भनी उहाँको उमेरका सबै नर बालकहरूलाई मार्न उनले आज्ञा गरे। रामा चाहिँ यरूसलेमबाट 5 मिल उत्तरमा पर्दछ। यसले यो कुराको संकेत गर्दछ कि हेरोदले बेतलेमका वरिपरि 10 मिल टाढासम्मका सबै 2 वर्ष भन्दा कम उमेरका छोरा बच्चाहरूलाई बालकहरूलाई मारेथे, र यसमा यरूसलेम पनि पर्दछ। यो निश्चय नै ती आमा बुबा र परिवारको निम्ति अघोर व्यथाको समय थियो, जसले आफ्ना प्रिय बालकहरूलाई बिना कारण गुमाएका थिए। यर्मियाद्वारा दिइएको यो भविष्यवाणी ज्यूको त्यू भएर पूरा भयो। यसपछि युसुफ आफ्नो बालक येशु र उसको आमालाई लिएर नासरतमा फर्किन्छन्। 19-23 पदमा भनिएको छ, तब हेरोद मरेपछि परमप्रभुका एउटा स्वर्गीय दूत सपनामा योसेफ कहाँ मिश्रमा देखा परे र यसो भने, उठ, बालक र उहाँकी आमालाई साथमा लिई इसरायल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्। तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इसरायल देशमा फर्के। तर यहुदियामा आफ्ना बाबु हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन् भन्ने सुनेर तिनी त्यता जान डराए र सपनामा चेतावनी पाएर तिनी गालिलको प्रदेशमा गए। तिनी गएर नासरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो, उहाँलाई नासरी भनिनेछ। मित्र, ऊ मरिसकेको छ र परमेश्वरले कति छिटो हेरोदलाई दण्ड दिनुभयो। येशूलाई मारेर मेरो शासनकाल लम्ब्याउन पाउँछु भन्ने हेरोदले विचार गरेको थियो, तर वास्तवमा उनले आफ्नो शासन र आफ्नो ज्यान समेत चाँडै नै गुमाउनु पर्यो। फेरि परमेश्वरको एउटा स्वर्गीय दूतले युसुफलाई सपनाद्वारा अगुवाई गरे। परमेश्वरले उहाँको इच्छा मान्न खोज्नेहरूलाई, उहाँको आज्ञा मान्न खोज्नेहरूलाई सधैँ अगुवाई दिनुहुन्छ। धेरै जसो उहाँ आफ्ना वचन अर्थात बाइबलद्वारा अगुवाई गर्नुहुन्छ, जुन अगुवाई प्रार्थनाद्वारा पवित्र आत्माबाट पुष्टि गरिन्छ। तर कहिलेकहीँ उहाँ सिधै दर्शनबाट अगुवाई गर्नुहुन्छ। नपढेका मानिसहरूमध्ये यस्तो अगुवाई बढ्ता हुन सक्छ। सपनामा एउटा स्वर्गीय दूतले युसुफलाई नासरतमा फर्क भन्ने आज्ञा दिए। नासरत, जो युसुफको आफ्नै नगर थियो, गालिल भन्ने प्रदेशमा पर्दथ्यो, अनि जुन प्रदेश हेरोदको छोरा अर्खिलाउसको जिम्मामा थिएन। मती यहाँ भन्छन् कि युसुफ नासरतमा गएकोमा यही भविष्यवाणी पूरा भयो। पदतेसमा भनिएको छ, उहाँलाई नासरी भनिनेछ। यो भविष्यवाणी पुरानो नियममा लेखिएको छैन। पुरानो नियमको भविष्य वक्ताहरूले यस्तो भविष्यवाणी बोले कि यसैया 53:1-3 पदमा येशु नम्र अवस्थामा जन्मनु र जिउनुहुन्छ र सबैबाट तुच्छ ठानिनुहुन्छ। नासरत
जस्तै गालिल प्रदेशका गाउँहरूमा हुर्केका मानिसहरूलाई अरू यहुदीहरूले तुच्छ ठान्थे। यो कुरा एक अध्याय 46 पदमा हामी उल्लेख भएको देख्दछौ। त्यसकारण कसैलाई नासरी भन्नु एउटा तुच्छ बनाउने कुरा थियो। त्यसकारण येशूलाई नासरी भने र यसैया 53 तीन पदमा लेखिएको भविष्यवाणी पूरा भयो। अनि अर्को कारण चाहिँ येशू नासरत नगरमा रहनु भएकोले गर्दा त्यहाँ हुर्किनु भएकोले गर्दा उहाँलाई नासरी भनियो र यसैया 53 अध्यायको 3 भविष्यवाणी पूरा भएको हामी देख्छौ। कुरा येशूकै होस्। युसुफको नमूनामा ध्यान दिउँ। युसुफ परमेश्वरको आवाज सुनेर त्यसको पालन गर्न सधैँ तत्पर थिए, कारण तिनी परमेश्वरको नजिक जिउँथे। जो परमेश्वरको नजिक जिउँदैन त्यसले परमेश्वरको आवाज सुन्न सक्दैन। कुनै व्यक्ति हामीबाट टाढा पुग्यो भने हामीले त्यसलाई जति कराए पनि त्यसले सुन्दैन, तर हाम्रो नजिक भएको व्यक्तिले हामीले सुस्त बोलेको पनि सुन्दछ। त्यस्तै परमेश्वरको सुस्त आवाज सुन्नलाई हामी उहाँको नजिक रहनुपर्छ र उहाँको नजिक रहनलाई हामी पापबाट अलग रहनुपर्छ। जसले पाप गर्छ त्यो परमेश्वरको नजिक आउन सक्दैन, अनि जो परमेश्वरको नजिक आउँदैन त्यसले परमेश्वरको आवाज सुन्न सक्दैन र उसको निम्ति परमेश्वरको आज्ञाको केही अर्थ हुँदैन। अनि जो परमेश्वरविहीन व्यक्ति हुन्छ, जो परमेश्वर बाहेक जीवन जिइरहेको हुन्छ वा आफ्नो जीवनलाई जिउन प्रयत्न गरिरहेको हुन्छ, त्यो व्यक्ति वास्तवमा असहाय व्यक्ति, निराशमा जिइरहेको व्यक्ति, अशान्तिमा जिइरहेको व्यक्ति हुन्छ। बाह्य दृष्टिकोणमा तिनी आनन्दित हर्षित व्यक्ति देखिए तापनि आन्तरिक हृदय चाहिँ रित्तो छ, खाली छ, उजाड छ, सुक्खा छ, जुनको फलस्वरूप अन्त्यमा आफ्नो जीवन आफ्नो निम्ति बोझ बन्छ, परमेश्वरको तमाम आशिषबाट टाढा भएर। प्रिय मित्र, आज हाम्रो अवस्था कस्तो छ? कि हामी परमेश्वरको नजिकमा छौं? जस्तो युसुफ सधैँ नै परमेश्वरको नजिक रहने परमेश्वरको जन थिए, यदि हामी परमेश्वरबाट टाढा रहेका छौं भने हाम्रो जीवन रित्तो, खाली, उजाड, अशान्ति, बेचैनीले भरेको जीवन हुन्छ। अनि परमेश्वर चाहनुहुन्छ हामी त्यसबाट मुक्त भएको। उहाँले हामीलाई शान्ति, आनन्दले भर्न चाहनुहुन्छ। उहाँ मुक्तिको उमङ्गले भर्न चाहनुहुन्छ। तर त्यसको लागि हामीले उहाँलाई अपनाउनु पर्छ, उहाँलाई ग्रहण गर्नुपर्छ, उहाँको समीपमा सदैव हुनुपर्छ। प्रभुले तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
यहाँहरूको माझमा खुसीको खबर, TWR नेपालको पहिलो प्रस्तुति क्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
TWR नेपालका सम्पूर्ण क्षेत्रीय सहकर्मीहरू साथै
TWR नेपालको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ।
सुन्न नभुल्नुहोला क्रिस्टीय गीतीय एल्बम
येशूको प्रेम।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536, 98473569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।